नेपालको साहित्यिक तथा कलाको क्षेत्रमा उदीयमान व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं कलाकार तथा संगीतज्ञ आभास। शास्त्रीय स्वर तालिम, परम्परागत नेपाली स्वर तालिम आदिबाट पोख्त हुनुभएका आभास वरिष्ठ संगीतज्ञ अम्बर गुरूङका चेला समेत रहिसक्नु भएको छ। सन् 1997 देखि हालसम्म नाद संगीतालयको निर्देशक तथा सन् 1991 देखि 2005 सम्म आरोहणको संगीत निर्देशक रहिसक्नु भएको आभास नेपालयको म्युजिक कम्पोजर, अनुसन्धाता तथा संयोजक पनि हुनुहुन्छ। डाक्टर खनक, आरूका फूलका सपना, अन्धो युग जस्ता नाटक तथा विभिन्न एल्बम तथा गीतहरूमा सफलतापूर्वक संगीत दिने आभासको औपचारिक नाम अच्युत प्रसाद फुयाल हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। ओझेलमा पर्दै गएका चर्चित गायक तथा संगीतकारलाई पुनः जनमानस समक्ष नेपालय मार्फत प्रस्तुत गरेर संसर्जक र श्रोता दुवैलाई मनोरञ्जन दिलाउन सफल यी आभास आफै पनि कुशल गायक हुन् भनिरहन पर्वन। गीत तथा संगीतको क्षेत्रमा अकण्टक लागिरहेका आभाससँग खसखस .com को लागि सहयोगी मित्र सुन्दर जोशीले काठमाडौँको भ्रमणको क्रममा केही खसखसहरू राख्नु भएको थियो र प्रस्तुत छ सोही खसखस।
संगीत क्षेत्रमा कसरी लाग्नु भयो भनौँ न, अब संगीत के हो, तपाईँले संगीतलाई कसरी बुझ्नु भएको छ र संगीत क्षेत्रमा कसरी लाग्नुभयो त्यो सम्पूर्ण आफ्नो अब
यो कथा सुन्दर दाईले अब खसखसको लागि मसँग कुरा गर्न खोज्नुभयो। पहिला खसखस .com का श्रोताहरूलाई र त्यहाँ सम्बन्धित व्यक्तिहरू सबैलाई धन्यवाद यसको लागि। दाई अब सङ्गीतमा कसरी लाग्नु भन्दा एकदमै यो त पुरा जीवनको कथा आउने हुन्छ मेरो चाहिँ मेरो सन्दर्भमा, किनभने म बाल्यकालदेखि नै एकदमै सङ्गीतप्रति रुचि थियो। म सानो हुँदा हाम्रो गाउँमा एउटा मेला लाग्थ्यो कागेश्वरी भन्ने त्यो ठाउँको नाम, कागे अष्टमीको दिन भदौको अष्टमीको दिन त्यहाँ मेला लाग्थ्यो। त्यो बेलामा बाँसुरी मुरली बेच्नको लागि तल तराईको मान्छेहरू त्यहाँ पुग्थे र त्यसमा चाहिँ लोकगायकहरू पनि आउँथे, त्यो मेलामा लोकगायकहरू आउने गाउने गरेपछि त्यो बेलामा चाहिँ मलाई त्यो बाँसुरी उनीहरूले गाएको अनि त्यसले अलिकति चाख बढ्यो। त्यसपछि म आफैले त्यो सिको गरेर पहिला त किनेँ एउटा मेलामा, त्यो वर्ष दिनमा एकचोटि लाग्ने मेला हो, एउटा मेलामा एउटा एकपटक मेरो दिदीले मलाई मुरली किनिदिनु भयो। त्यसपछि त सधैँ अब त्यो मौका पनि जुरेन, फेरि एक वर्षमा त त्यो मुरली खपेन बिग्रियो। त्यसपछि मैले आफैले बनाउन कोसिस गरेँ र मैले बाँसुरी बाँससाङमा गएर बाँस खोजेर बाँसुरी बनाएर त्यसबाट पनि आफैले झिर्ले खोपेर, त्यो एकदम साइन्टिफिक त थिएन, मैले त्यसरी त्यो चाख चाहिँ अहिले सम्झँदा त्यो मेरो एकदम बाल्य अवस्थादेखि नै सङ्गीतमा मेरो एक किसिमको लगाव रहेछ भन्ने कुरा चाहिँ मलाई अहिले सम्झना चाहिँ त्यो लाग्छ। र त्यसै त्यही क्रममा म निरन्तर स्कुल पनि गर्दै गर्दा पछिल्लो चरणमा चाहिँ अब आफूले सिक्छु भन्ने एउटा चरण आएपछि चाहिँ हाई स्कुल सकेर बसेको बेलामा म सङ्गीत सिक्न चाहन्छु भनेर घरमा मैले प्रस्ताव गरेँ, तर मेरो बाबाले त्यति रुचाउनु भएन। तैपनि एकदम अब हाम्रो गाउँघरको जुन समाज छ त्यो अनुसार मैले आमालाई कन्भिन्स गरेर मैले यहाँ चाबेलमा एकजना गुरुसँग सङ्गीत सिक्न सुरु गरेँ। यो चाहिँ अब टिन एजको कुरा भयो। त्यसपछि त्यो टिन एज क्रस गरेपछि मैले मन्जुलाई रामेश दाईहरूसँग भेट्ने मौका पाएँ र उहाँहरूको सङ्गतले पनि मैले केही प्रारम्भिक कुराहरू सिक्न पाएँ र मैले रामेश दाईकै मार्फतबाट अमर गुरुङलाई भेट्न पाएपछि अमर गुरुङले चाहिँ सुरुमा त उहाँले एक दुई वर्ष त एकदमै मान्छेको हेर्नुहुँदो रहेछ, उहाँले कतिको चाख दिन्छ कतिको सिक्न रुचाउँछ भनेर उहाँले एकदम भेट्दा पनि पहिलो भेट्दा दोस्रो भेट्दा त चिनजान पनि नभए जस्तो गर्ने, म तर धाउन छोडिनँ। मैले बारम्बार धाएपछि करिब करिब एक वर्षपछि चाहिँ उहाँले ल सिक्न आइज भन्नुभयो। त्यसपछि म गए वहाँ को घरमा गएर सिक्न सुरु गरेपछि करिब करिब मैले अहिले भनौँ न 20-22 वर्ष भयो अहिले पनि निरन्तर छ बेला बेलामा नबुझेको कुराहरू सोध्न जान्छु पहिलाको जस्तो नियमित क्लास त छैन त्यसरी सिक्दै गयो र बिच बिचमा फेरि जस्तै अमरगुङसँग सिक्नुभन्दा रामेश दाईसँगको भेटेको जुन बिचको पिरियड हो त्यसमा इन्डिया पनि गएँ म गान्धर्व महाविद्यालय दिल्लीमा गएँ त्यहाँ मैले एजुकेसन पुरा चाहिँ गरिनँ सङ्गीतको किनभने मैले त्यो क्लासिकल गायक हुने या क्लासिकल वाद्यवादक हुने भन्दा नि मेरो कम्पोजर हुने सोच पहिलादेखि नै थियो त्यसले गर्दा म त्यसको प्रारम्भिक कुराहरू मात्रै के रहेछ भनेर बुझ्नको लागि म 1-1.5 वर्ष त्यहाँ बसेँ सिलगढीमा गएँ उत्पल बोस भन्ने गुरुसँग सिकेँ यो क्रम अहिलेसम्म छ दाइ यो लाग्ने क्रम चाहिँ अहिलेसम्म पनि छ
अनि तपाईँले त्यसपछि स्कुलमा सङ्गीतको शिक्षक भएर पनि काम गर्नुभयो होइन
त्यो चाहिँ रामेश दाईहरूसँग सङ्गत भएपछि चाहिँ म इन्डियाबाट फर्केको केही बेला भएको थियो म इन्डियाबाट फर्केपछि चाहिँ रामेश दाईसँग सङ्गत हुँदा उहाँले स्कुलमा सोडेम स्कुलमा म्युजिकको पनि काम हुने भाषा पनि पढाउने भन्ने हिसाबले म त्यहाँ जोइन गरेँ र त्यहाँ मैले धेरै हदसम्म बच्चाहरूसँग त्यो सानो छोटो म्युजिकहरूको जुन अभ्यास गराउने हो त्यो रामेश दाईहरूले गराएको बाटो पनि र आफ्नै पनि एउटा इच्छाले गर्दा सिक्दै गएँ र त्यही बेलामा दाईलाई याद छ कि छैन द फ्लावर्स ती फुलहरू भन्ने मैले एल्बम मेरो चिल्ड्रेन सङ्गको मैले त्यो बेलामा मैले उयो गरेँ त्यसमा दाईले ठुलो सहयोग गर्नुभएको थियो सुन्दर दाईले मलाई अहिले पनि सम्झना छ त्यो मेरो पहिलो काम थियो जसलाई अमरुङको जेठो सुपुत्र किशोर गुरुङले उहाँले चाहिँ त्यसको एरेन्जमेन्ट गरिदिनु भएको थियो उहाँकोमै रेकर्ड गरेका थिएँ निकै प्रारम्भिक चरणको गीत थियो त्यसलाई पवित्र सुब्बाले र स्कुलको नानीहरूले गाउनु भएको थियो त्यो अहिले पनि बजारमा छ सोडिमले नै बेचिरहेको छ त्यसपछि त्यो स्कुलमा पढाउँदाको जुन मेरो अनुभव हो त्यसले चाहिँ मलाई त्यसको छोटो रूप जस्तै सङ्गीतको एकदम छोटो कविता लेखे जस्तै सङ्गीतको छोटो रूपलाई मलाई परिचय दियो त्यसले र त्यसपछि मैले ए यो काम त म लम्ब्याउन सक्छु आफै पनि भनेर जस्तै द फ्लावर्स भन्ने जुन मेरो एल्बम निस्क्यो त्यसमा चाहिँ मैले सिकेको उहाँ आफूभन्दा अग्रज दाईहरूबाट सिकेको कुरा त थियो तर मैले एउटा कुराहरू पनि त्यहाँ सहयोगको रूपमा चाहिँ लिएको थिएन किन म सेल्फ क्रिएसन गर्छु भन्ने खालको थियो त्यो पनि रमाइलो पाटो थियो स्कुलमा पढाउँदाको पनि
अनि यो पर्यटकको जुन एउटा कन्सेप्ट भनौँ न अवधारणा कसरी आयो कसरी सुरु भयो
यो चाहिँ अब हामीले पहिला जस्तै आस्था परिवार भनेर हाम्रो साथीहरूसँग मिलेर पहिला काम गरेका थियौँ हामीले जस्तै सोसल गीतहरू गाउने पोलिटिकल गीतहरू नगाउने पोलिटिकल भनेको पार्टीको अन्डरमा नबस्ने कुनै पनि हामी आर्टिस्ट हौँ समाजको लागि काम गर्ने भन्ने सोचले हामीले आस्था भन्ने बनायौँ त्यो बेलामा हामीले नियमित त्यतिखेरको फ्रान्सेली केन्द्र अलायन्स फसेमा हामीले कार्यक्रम नियमित कार्यक्रम गऱ्यौँ 1 वर्षसम्म हरेक महिना त्यो अनुभव मसँग थियो त्यसबिचमा म जस्तै म्युजिकै कारणले गर्दा म युरोप गएँ जस्तै इन्टरनेटमा मैले काम गरेर युरोपका र अमेरिका चाइना इरान इराक युरोपका धेरै कन्ट्रीका साथीहरू मिलेर हामीले इन्टरनेटबाटै एउटा प्रयोग गरेका थियौँ 2000 यो 2000 सुरुमा त्यो प्रयोग चाहिँ सक्सेस भएर मलाई त्यहाँबाट हामीले इमेज अफ अदर वर्ल्ड भन्ने एउटा अर्गनाइजेसन थियो त्यसले अर्गनाइज गरेको थियो त्यो प्रोग्राम डेनमार्कमा अनि त्यहाँ घुमेर आउँदा पनि मलाई त्यो उनीहरूकोमा पनि पहिला युरोपमा पनि पहिला चाहिँ हाम्रो जस्तो जीवनशैली अहिले यहाँ नेपालमा छ त्यो खालको जीवनशैली हुँदा यस्तो सानो सानो इभेन्टहरू हुँदो रहेछ त्यो अनुभव पनि मसँग थियो अनि त्यहाँबाट फर्केर आइसकेपछि नेपाल आएसँग मेरो भेटघाट भयो नेपाल आयो भन्ने संस्थाको साथीहरूसँग मेरो भेटघाट भयो उहाँहरूले विशेष गरी अमृत गुरुङले नेपथ्यको अमृत गुरुङले चाहिँ फतेमान दाईको सो गर्नको लागि चाहिँ म्युजिक एरेन्जमेन्ट तपाईँले गरिदिनु पऱ्यो भनेर अमृतले मलाई प्रस्ताव गर्यो त्यसपछि मैले हामी दुईजना गएर फतेमान दाईलाई भेट्यौँ भेटेपछि मैले म्युजिक एरेन्जमेन्टको लागि चाहिँ मेरो सोच भने फुल अर्केस्ट्रामा पहिला जसरी तपाईँहरूको रेकर्ड हुन्थ्यो त्यही हिसाबले चाहिँ एरेन्जमेन्ट म गर्छु भन्दा फतेमान दाईले मान्नु भएन होइन म त एउटा सितार एउटा गिटार एउटा बाँसुरीमा एउटा हार्मोनियम लिएर गाउने हो तबला हार्मोनियममा मात्रै भनेपछि त्यसो भए म गर्दिनँ भनेर म त्यहाँबाट फर्केँ। त्यसको एक घन्टापछि फतिमान दाइले फेरि फोन गर्नुभयो तपाईँले भने जस्तै गरी गर्ने र तपाईँ काम गर्नुहोस् भनेर अनि नेपालीसँग जोइन्टली हामीले मैले त्यो एरेन्जमेन्टको जिम्मा लिएँ नेपालीले त्यो इभेन्टको जिम्मा लियो र त्यो प्रोग्रामले एक किसिमको मेरो जीवनमा पनि नेपालीको जीवनमा पनि फतिमान दाइको जीवनमा पनि एउटा नयाँ मोड लिएर आयो। त्यो नयाँ मोड के होइन त्यो प्रोग्राम एकदमै सक्सेस भयो। हामीले बिआइसिसीमा गरेका थियौँ जसलाई नेपाल टेलिभिजनले लाइभ प्रसारण पनि गरेको थियो। त्यो प्रोग्राम एकदम उल्लेखनीय भयो, सबैले मान्छेले एकदम त्यसलाई मन पराए किनभने मैले त्यसको फुल अर्केस्ट्रा भायोलिनको लागि म्युजिक बेसको लागि डबल बेसको लागि सबै त्यो दिमाग यस्तो खालको सो नेपालमा हुनुपर्छ भन्ने हिसाबले प्लान गरेका थिएँ र फतिमान दाइले नि साह्रै राम्रो गाउनु भयो। जब कि त्यो बेलामा मान्छेले फतिमान दाई हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्न गरिसकेका थिए बिर्सिसकेका थिए। अब हामीले मेरो मार्केटिङकै साथीहरूले नेपालको मार्केटिङकै साथीहरूले अहिले कुरा गर्छन् त्यो बेलामा कहीँ गएर यसो स्पोन्सर खोजौँ भनेर कुरा गर्दा फतिमान अझै जिउँदैछ र भन्ने प्रश्नहरू समेत गरेका थिए। त्यो अहिले सम्झना हामीलाई अचम्म लाग्छ। त्यो पछि चाहिँ नेपाली आधुनिक सङ्गीतमा नेपालीले काम गर्ने भनेर किरणले मलाई नेपालको हाम्रो अहिले म्यानेजमेन्ट हेरिरहनु भएको छ किरण कृष्ण श्रेष्ठ उहाँले चाहिँ तपाईँसँग हामी नयाँ प्रोजेक्ट के गर्ने भन्ने खालको छलफल हुँदा कुरै कुरामा सानो सानो ग्यादरिङ गर्ने र प्रोग्रामलाई अगाडि बढाउने भन्ने सल्लाह भयो अनि मिलेरै सुरुको वर्ष चाहिँ पोलिटी कसेर आवाजलाई सुनौँ भन्ने शीर्षकमा एक वर्षभरि 2005 मैले एक्लै गाएँ हरेक महिना
एक वर्षसम्म
एक्लै गाएँ अनि त्यसले मान्छेलाई अलिकति ग्रुम भयो अनि एक वर्ष सकिसकेपछि फेरि किरण नेपालको अरू साथीहरूसँग बसेर अब के त फेरि कन्टिन्यू यही गर्ने कि अब के गर्ने भन्दा मैले आफैले के भन्यो भने नेपालको म्युजिक आधुनिक जुन हामी नेपाली आधुनिक भनेर भन्छौँ त्यो सङ्गीत चाहिँ नेपालको कम्पोजर नेपालको सर्जकहरू र दार्जिलिङको सर्जकहरू मिलेर एउटा हाइटमा लिएर आएको हो। त्यसको जुन उचाइमा हामीले अहिले पाइरहेका छौँ त्यो कुरालाई हामीले अब फेरि जोइन गर्नुपर्छ भन्ने हाम्रो सामूहिक सल्लाह भयो। मैले सल्लाह दिएँ त्यो गरौँ भनेर किरणले र नेपालका सबै साथीहरूले त्यसलाई एकदम सहर्ष स्वीकार्नु भयो ल गरौँ यो ठिक छ भनेपछि म दार्जिलिङ गएँ र पुरानो आर्टिस्टहरूलाई कन्ट्याक्ट गर्न थालेँ नेपालको पनि पुरानो आर्टिस्टहरूलाई कन्ट्याक्ट गरेँ र त्यसपछि 2006 चाहिँ एक महिना दार्जिलिङको एक महिना नेपालको आर्टिस्टलाई प्रेजेन्ट गरियो त्यो पोलिटीमा इन्क्लुडिङ म पनि कहिलेकाहीँ गाउँथेँ जस्तै ग्याप भएको बेलामा म आफै गाउँथेँ अनि त्यसपछि 2007 फेरि यसलाई अझै फर्दर के गर्ने भन्दा हामीले 6 पनि यसलाई अझै मासमा लानको लागि टेलिभिजनमा जाने भन्ने कुरा भयो। गान्धीपुर टेलिभिजनसँग कुरा गरेर टेलिभिजनमा हामीले 1.5 त्यो कन्टिन्यू गऱ्यौँ। त्यसपछि 6 त्यो पुरा भएपछि 7 आएर हामीले फेरि अझै यसलाई चाहिँ अझै विस्तृत गराउनुपर्छ नेपाल र दार्जिलिङ मात्रै होइन त्योभन्दा पर पनि जाने भनेर हामी त्यसपछि नर्थ इस्ट इन्डियाको पुरै नर्थ इस्ट आसाम नागाल्यान्ड मेघालय मणिपुर भुटान यो पुरा एरिया चाहिँ हामीले म आफै गएर फेरि त्यहाँको सर्जकहरू खोजेँ नेपाली भाषामा नेपाली गीतहरू गाउने को छन् भनेर हामीले नेपालको तर्फबाट म गएर मैले खोजी गरेँ र त्यहाँबाट पनि 4-5 जस्तै भूपेन हजारिकाको सहगायिका अन्जु देवी उहाँ नेपाली हुनुहुन्छ उहाँले आएर गाउनुभयो पोलिटीमा। महाप्रसाद गुरुङ भन्ने हुन्छ मेघालयमा उहाँले आएर गाउनुभयो। मीरा थापा डिगबोई डिब्रुगढभन्दा अलिकति पूर्व डिगबोई भन्ने ठाउँ डिब्रुगढमा चाहिँ हरिभक्त कटवाल जन्मिनु भएको त्यो एरियाको प्रतिनिधित्व भनेर मीरा थापा आउनुभयो। त्यसपछि मणिपुरबाट शान्तनु कुमार लिम्बू भन्ने आउनुभयो। यसरी हामीले चाहिँ त्यो दायरालाई फराक गर्दै यो चाहिँ सामूहिक कर्म हो। जस्तै पहिला नेपालमा के थियो भने अहिले पनि छ आफूले गरेको सबै कुरा राम्रो अरूले गरेको सबै नराम्रो भन्ने खालको सोच हाम्रो पुरानो पुस्तामा पनि थियो अहिले पनि छ। तर हामीले चाहिँ के सोचेको भने मैले पनि विशेष गरी के सोचेको भने यो सामूहिक काम हो किनभने यो एउटा जुन विधा हो त्यो विधालाई चाहिँ हामी सबै मिलेर उठायौँ भने मात्रै उठ्छ एक्लै गरेर हुँदैन भन्ने सोच आएर त्यसलाई कन्टिन्यू गऱ्यौँ र अहिले पनि पोलिटी भनौँ न अहिले 2010 त हामी 6 वर्षमा प्रवेश गऱ्यौँ र फेरि हामीले त्यसलाई केही पुरानै आइसकेको सर्जकहरू फेरि आउनुहुन्छ केही नयाँ आउनुहुन्छ जस्तै आजै दिउँसो पनि मैले दीपक खरेलसँग कुरा गरेँ, उहाँले एकदम सहर्ष स्वीकार्नु भयो म आउँछु भनेर। जस्तै अब यो साल चाहिँ हामीले अलिक फरक ढङ्गले पनि लान खोज्दैछौँ, बितेको गीतकारहरूलाई पनि जो अहिले संसारमा हुनुहुन्न उहाँको गीतहरूलाई पनि, रेकर्ड भएका गीतहरूलाई चाहिँ फेरि रिभाइभ गर्ने हिसाबले, जस्तै देवकोटाको
अरू गायकहरूलाई
अरू गायकलाई ल्याएर सेम म्युजिकको चाहिँ, म्युजिक रिमिक्स होइन, हामी रिमिक्सको पक्षमा छैनौँ, हामी त्यसमा छैन, हामी त्यसको ओरिजिनल जे हो त्यो चाहिँ नयाँ गायकले, जस्तै पुरानो गायक त हुनुहुन्न, अब नयाँ नेपाली गायक कति गीतहरू त हामीलाई फेरि सुन्नु मन लाग्छ नयाँ क्वालिटीमा।
त्यो मलाई एकदम राम्रो लाग्यो, किनभने जस्तो भनौँ न अब अमर दाईकै केसमा पनि अब उहाँ धेरै बुढो भइसक्नुभयो, उहाँले आफैले गाएको पहिला गाएको गीतलाई अहिले त्यो टोनमा गाउन सक्नुहुन्न नि होइन, त्यो गीतलाई अब जस्तो अस्ति प्रयोगको रूपमा तपाईँले गर्नुभयो, त्यो पढ्दा नै कस्तो आनन्द लाग्ने कुरा कि
त्यो चाहिँ अहिले हामीले कन्टिन्यू गर्दैछ। जस्तै यो जनवरीको 29th लास्ट फ्राइडे कर्मेन्जन दाई आउँदै हुनुहुन्छ, कर्मेन्जन दाई आफू सिङ्गर होइन, उहाँ कम्पोजर हो, तर अब उहाँको कम्पोजको धेरै गीतहरू कुमार दाईले गाउनु भएको छ, कुमार सुब्बाले, उहाँ अहिले अस्वस्थ हुनुहुन्छ, अहिले भर्खर उहाँलाई चाहिँ अलिक प्यारालाइज जस्तै अवस्थाबाट उहाँ बल्ल हस्पिटलबाट डिस्चार्ज चाहिँ हुनुभयो, तर होप गरौँ उहाँ फेरि गाउन सक्नुहुन्छ। तर त्यस्तो केसमा पनि सिर्जनालाई चाहिँ हामीले जोगाइराख्नुपर्छ भन्ने हिसाबले चाहिँ कर्मदाईलाई चाहिँ कम्पोजर ग्रुपमा ल्याउँदैछ, त्यो क्रम अहिले पनि जारी छ, यो 6 वर्ष पनि हामी पुरै गर्छौँ। त्यसपछि अरू हाम्रा योजनाहरू पनि छन्, जस्तै साहित्यलाई चाहिँ अहिले त अब हामी काठमाडौँमा मात्रै गरेका थियौँ, गएको 3-4 महिनामा हामीले पोखरा, नारायणघाट, नेपालगञ्जमा लग्यौँ अमर गुरुङलाई, पछि अरू ठाउँमा, त्यो ठाउँमा त हामी फेरि कन्टिन्यू गर्छौँ बेला बेलामा, जस्तै हामी बाहिर चाहिँ अब महिने पछि गर्न सक्ने अवस्थामा अहिले छैनौँ, तर हाम्रो सोच चाहिँ के हो भने अहिले पनि म साथीहरूसँग, नेपालको साथीहरूसँग हामी सबै बसेर सल्लाह के गर्छौँ भने नेपालभरि महिनाको 30 दिन पलटियोस्, एक ठाउँको अर्को ठाउँमा नजुदोस्, तर हरेक ठाउँमा दिनदिनै पलटी भइरहेको होस्, हाम्रो कल्पना अर्को 4 वर्षपछि त्यो हो,
त्यहीँको स्थानीय मान्छेहरूले
चाहिँ गरिरहन्, र त्यसमा जस्तै हामीले गएर चाहिँ सुरुमा बिउ रोपिदिने, र बेला बेलामा हामी पनि त्यो नेटवर्क चाहिँ फेरि सधैँ क्रियाशील हुने हिसाबले, जस्तै त्यहाँको लोकल आर्टिस्टले, जस्तै अहिले त्यो त्यसकै रूपमा पोलिटिकै हाँगाको रूपमा नभए पनि पोलिटिकबाट इन्सपायर भएर नेपालगन्ध एउटा अन्तराल भन्ने संस्थाले सुरु गरिसक्यो, त्यहाँ अहिले हरेक नेपाली महिनाको पहिलो अन्तिम शनिबार उहाँहरूले पोलिटी जस्तै प्रोग्राम गर्नुहुन्छ, सानो कोजी
सुरु
भइसक्यो, त्यो अहिले अहिले 6 महिनामा, अस्ति यो गएको शनिबार 6 पोलिटी उहाँहरूले गर्नुभयो, त्यो हामीसँग सल्लाह गरेर हामीले चाहिँ धेरै ठाउँमा त्यसरी गरौँ, यो सामूहिक गर्नु, उहाँहरूले नै हामीलाई नेपालगञ्ज लगेको पनि त्यही ग्रुपले हो, त्यो चाहिँ अब अहिले पोलिटीको चाहिँ क्रमशः त्यो छ। अब यसको
अनि अब यसमा भनौँ न, जस्तो एकदमै राम्रो कुरा कि मतलब अब मानिसको हाम्रो सम्झनाबाट भनौँ टाढा भइसक्नु भएको, कति कसैलाई थाहै नभएको, नयाँदेखिको मान्छेलाई त थाहा पनि हुँदैन, जस्तो अघि तपाईँले भन्नुभयो फतेमान छ कि छैन, मान्छेलाई मतलबै छैन होइन, त्यस्तो त्यस्तो गीतकार गायक सङ्गीतकारहरूलाई खोजेर ल्याउनुहुन्छ पलटीमा, र यो पलटी कार्यक्रममा एकपल्ट उहाँहरूलाई प्रस्तुत गरिसकेपछि त्यो कुराले उहाँहरूलाई भनौँ न व्यक्तिगत रूपले उहाँहरूलाई कस्तो खालको फाइदा पुग्छ जस्तो लाग्छ तपाईँलाई?
हामी त बेला बेलामा यो विषयमा दाइले एकदम मलाई त्यो सम्झना गराइदिनु भयो, हामी नेपालकै साथीहरू पनि बसेर सल्लाह गर्छौँ के भयो हामीले गरेर त्यो मूल्याङ्कन गर्छौँ, गर्दा जस्तै हामीले सुरुमा अमृत र म फतेमान दाईलाई भेट्न जाँदा जतिखेर उहाँको सो भएको थिएन सबैले बिर्सिसकेका थिए, उहाँ एक किसिमको डिप्रेसनमा हुनुहुन्थ्यो, हेल्थले पनि अहिले हामीले त्यो पुरानो फोटोहरू मात्रै पल्टाएर हेर्यौँ भने हामीलाई खुसी लाग्छ, ओहो हामीले त अर्को म्युजिक मात्रै होइन हामीले जीवन नै दिएछौँ, कमसेकम उहाँलाई त्यो आश दिएछौँ एउटा हुन्छ नि जाँगर, उहाँ अहिले एकदम तन्दुरुस्त भएर, त्यसपछि जस्तै 2002 उहाँको प्रोग्राम हामीले गरेको हो, 2002 पछि उहाँले धेरैवटा कन्सर्ट गरिसक्नुभयो, हामीसँगै पनि गरिसक्नु, पोलिटीमा उहाँ 3 आइसक्नु भयो, पोलिटी पनि उहाँले गर्नुभयो कन्टिन्यू, पछि अहिले पनि उहाँ गाउन रेडी हुनुहुन्छ होइन, त्यो चाहिँ धेरै पुरानो सर्जकहरूमा एक किसिमको त्यो पुनर्जीवन जस्तो, जस्तै यसलाई चाहिँ अमर गुरुङले अस्ति पोलिटीको बारेमा कमेन्ट गर्दा भन्नुभएको थियो, यसले चाहिँ सङ्गीतको पनि सर्जकको पनि लाई पनि पुनर्जीवन जस्तो दियो भनेर उहाँले कमेन्ट गर्नुभएको थियो, एकदमै अहिले मलाई सम्झना आयो, त्यो हिसाबले जस्तै उहाँहरूको हेल्थमा पनि सुधार, किनभने खाली बसिरहेको थियो, कसैले वास्ता गर्दैन थियो, अहिलेको मार्केटको ट्रेन्ड अन्तै गइरहेछ। उहाँहरूले पैसाको लागि त म्युजिक गर्नुभएको होइन, पुरानो पुस्ताको हामीले सिक्नुपर्ने एउटा कुरा के भने सृजना उहाँहरूले पैसा कमाउनुको लागि गर्नुभएको होइन। अब त्यसको मतलब फेरि अहिलेको पुस्ताले गरेको चाहिँ पैसाको लागि गरेको नराम्रो छ भन्न खोजेको होइन, त्यो जमाना अनुसार एउटा एउटा काम हुन्छ। तर अहिले त सृजना कम व्यापार बेसी भयो, यो संसारभरिकै समस्या हो, नेपालको मात्रै होइन। तर यो चाहिँ यस्तो काम अरू ठाउँमा पनि भएको होला, तर नेपालमा हामीले यो अहिले सम्झाउँदा चाहिँ आफैलाई जस्तै मलाई कहिलेकाहीँ बाहिरबाट प्रश्न आउँछ, तपाईँ आफ्नै कलाकार मान्छे किन तपाईँ म्यानेजर जस्तो भएर काम गरिरह, तपाईँको आफ्नै एल्बम निकाल्नु आफ्नो कामहरू गर्नु। मैले के भने त्यो एकदमै राम्रो कुरा हो, तर त्यो वातावरण बनाउनु त्यसलाई तताउनु पनि एउटा कलाकारिता नै हो भन्ने उत्तर मैले दिने गरेको छु। त्यसले चाहिँ अब हाम्रो आर्ट भनेको त हाम्रो सोसाइटीलाई जोड्ने कुरा पनि हो, हाम्रो परिचयलाई सधैँ पहिचानलाई हामीले कायम गर्ने कुरा पनि हो। त्यसमा चाहिँ एक्लै गरेर हुँदैन भनेर भन्ने हिसाबले जुन भइरहेको छ त्यसमा पुरानो पुस्ताले लाई हामीले जसरी लिएर आयौँ, उहाँहरूले जसरी यसलाई लिनुभयो त्यसको सकारात्मक सोचले गरेको फाइदा चाहिँ दुवैतर्फ छ। हामी पनि एकदम उत्साहित छौँ र पुरानो पुस्ताको पनि सबै सर्जकहरू एकदम उत्साहित र उहाँहरूको साँच्चै भनेको कतिको त अनुहारको चमक नै अर्कै भएको छ।
खुसी लाग्यो कुरा सुनेर। अनि अब पोलिटिकको जस्तो तपाईँले भन्नुभयो कि अब यो त चरणबद्ध रूपले गइरहेको छ, अब 6 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ होइन, अनि अब नयाँ किसिमको कार्यक्रमहरू भनौँ न, पोलिटिक कसरी अगाडि बढ्छ जस्तो लाग्छ तपाईँलाई?
हामीले चाहिँ अब योजना त धेरै खालको गरेछौँ, जस्तै अब 2010 चाहिँ हामी पूर्व पश्चिम अझै पनि यसलाई विस्तार गर्ने कोसिस गर्छौँ, यसलाई अझै धेरै मान्छेमा पुर्याउने। र अहिले हाम्रो सोच चाहिँ के छ भने नेपालको हामी सबै टिमको पोलिटी जसले हेरिरहेछौँ, हाम्रो सबैको सोच चाहिँ नेपाली म्युजिक चाहिँ हामी डोनेसनबाट बाँच्नु हुँदैन, सोसाइटीले बचाउनुपर्छ भन्ने हाम्रो एउटा सिद्धान्तले अहिलेसम्म डोराइरहेछ र हामी यसमा कमर्सियल्ली चाहिँ हामी अहिलेसम्म सर्भाइभ गरेका छैनौँ। यसपालिदेखि हामीले पहिलाको भन्दा टिकट रेट पनि बढायौँ, त्यसबाट कति आलोचकहरू पनि निस्केका छन् किनभने यो चाहिँ इलिट क्लासको लागि पैसा आउनेको लागि मात्रै गर्यो भन्ने आलोचकहरू पनि निस्केका छन्। हामी त्यो आलोचना नै सुन्छौँ, तर हामीले कसरी यसलाई सस्टेन गर्ने भनेर हामी खोजी गर्दैछौँ। हामी सकभर दाताहरूको त्यो अनुकम्पामा नपरौँ किनभने यो हाम्रो चिज हो, यसलाई हामीले सोसाइटीमै भिजाएर जस्तै मैले यो म्युजिक सुन्नुपर्छ, मैले यो म्युजिक किन्नुपर्छ भन्ने चाहिँ सोच हाम्रो सोसाइटीमा आयो भने धेरै आर्टिस्टलाई पछिसम्म आजको 50-90-100 वर्ष पछिसम्म पनि त्यसले त्यो परम्परा बस्छ र त्यो त्यसले हाम्रो आफ्नो पहिचानलाई र आफ्नो सबै साहित्यलाई सङ्गीतलाई उचो बनाउँछ भन्ने हिसाबले हाम्रो त्यो सोच चाहिँ अहिले पनि क्लियर छ। र त्यसमा चाहिँ अहिले हामीले पोलिटिको मेम्बरसिपको प्रयत्न गरेका छौँ, कतिको सफल हुन्छ थाहा छैन। जस्तै मेम्बरसिप बनाउने, वार्षिक मेम्बर बनाउने, उहाँहरूलाई हरेक महिना अब हाम्रो आर्काइभमा अहिले करिब 500 गीतहरू भए नेपाली एकदमै चलेका गीतहरू पनि र स्तरीय नसुनिएका गीतहरू पनि जम्मै जोडेर हामीसँग आर्काइभको रूपमा चाहिँ करिब 500 गीतहरू भयो। तीमध्ये चाहिँ अब 500 नै हामी बजारमा ल्याउने क्वालिटीमा छन् भनेर दावी गर्दैनौँ किनभने हाम्रो पनि टेक्निकल लिमिटेसनहरू छ, त्यसले रेकर्डिङ गर्दाखेरि त्यसमा भएको कमजोरीहरू होला, त्यो सबै मिलाउँदा हामीले अहिले चाहिँ 2010 मेबी मार्चदेखि हरेक महिना एउटा एल्बम क्वालिटीमै एउटा एल्बम रिलिज गर्ने र त्यो मेम्बरसिपमा मात्रै दिने, त्यो मार्केटमा हामी जाँदैनौँ, हामी मार्केटिङ गर्ने मान्छे पनि होइनौँ, हामी त्यो गर्न सक्दैनौँ किनभने नेपालको मार्केटिङको सिस्टम पनि त्यति विश्वसनीय छैन। त्यसले गर्दा चाहिँ हामीले मेम्बरहरू थ्रु चाहिँ यसलाई क्लब जस्तो फ्यान क्लबहरू जस्तो टाइपले चाहिँ यसलाई डेभलप गर्ने भन्ने सोच छ अहिले चाहिँ।
अनि अब व्यक्तिगत रूपले भनौँ न, तपाईँ आफू पोलिटिकमा यसरी लागिराख्नु भएको छ होइन, अब तपाईँले भन्ने भनिहाल्नुभयो अब त्यत्रो भ्रमणहरू गर्नुहुन्छ होइन, मान्छे कलाकारहरू खोज्नलाई गर्नलाई, अनि आफै चाहिँ अब सङ्गीतको लागि समय कसरी निकाल्नुहुन्छ?
मेरो यो गएको 2 चाहिँ म अलिकति बढी समय चाहिँ मैले 2-3 भनौँ न पोलिटिकमा बढी दिएको छु, तर त्यसको मतलब पोलिटिकमा जस्तै गएको तिन वर्षमा पनि मैले आफैले पनि चार पाँच पटक त मैले आफैले कन्सर्ट गरेँ, आफ्नो नयाँ क्रिएसनमा पनि गरिरहेको छु। क्रिएसनको त्यो जुन रफ्तार हो त्यो चाहिँ त्यो स्वाभाविक हो, एउटा मान्छेले धेरैतिर हात हालेपछि गाह्रो हुन्छ, अलिकति रोकिया छ, तर मेरो चाहिँ त्यसमा दुःख मनाउ छैन। किनभने मैले जुन एउटा स्टाइलको सङ्गीत गरेका थिएँ पुरानो पुस्ताहरूबाट, जुन उहाँहरूबाट लिएर जुन स्टाइलको सङ्गीत गरेका थिएँ त्यसमा मैले अलिकति ब्रेक चाहेको थिएँ, र यो बिचमा म अहिले एल्बम पनि गरिरहेको छु, जस्तै मेरो 90% जस्तो काम पुरा भइसक्यो एल्बमको, अलिक फरक ढङ्गले मैले काम गरिरहेको छु। टाइम त अब साँच्चै भन्यो भने मलाई त कामै पुगेको छैन अहिले पनि, क्रिएसनको हिसाबले चाहिँ हो, जस्तै अब कामको हिसाबले चाहिँ म अझै पनि टाइम निकाल्न सक्छु जस्तो लाग्छ, किनभने म एकदमै मेरो व्यक्तिगत स्वभाव कस्तो छ भने मलाई अलिक शान्त ठाउँ भयो भने म्याक्सिमम् 4 घन्टा सुत्यो भने पुग्छ, तर डिप निद्रा हुनुपर्छ, अरू त म राति पनि कहिलेकाहीँ कम्पोज गरेर बस्छु, त्यही भएर मैले बस्ने ठाउँ खोज्दा पनि कम्प्लेन नगर्ने खालको ठाउँ खोज्छु, अरूलाई डिस्टर्ब नहुने खालको। म कम्पोजको लागि चाहिँ अब अहिले यो बिचमा चाहिँ अलिकति कम भएको छ, तर पनि गरिरहेको छु मैले। नयाँ क्रिएसनको लागि चाहिँ अब म भनौँ गीत लेख्ने, कम्पोज गर्ने सुरुमा चाहिँ मैले त्यो गर्थेँ, अहिले चाहिँ मैले अरू लिरिसिस्टहरूको अरू गीतकारहरूको गीतलाई पनि एकदमै छानेर लिने गरेको छु, किनभने पहिला चाहिँ म प्रायः आफ्नो गीतहरूमा आफै सङ्गीत गर्थेँ, आफै लेख्थेँ, त्यो चाहिँ मैले अलिकति त्यसलाई त्यो आफ्नो शैली पनि मोनोटोनस पनि हुन्छ, फेरि मेरो व्यक्तिगत सोच मात्रै त्यसमा आउँछ, सामूहिक आओस् भन्ने हिसाबले मैले अलिक धेरै ट्रेन्ड चेन्ज गरेको छु। टाइम त अहिलेसम्म जसो जसो मिलाइरहेको छ,
मतलब आफै आफैले लेखेको गीतमा भन्दा बढ्दा अरूको गीतलाई
अहिले चाहिँ त्यो गरिरहेको छु, अरूको गीतमा अरूको शब्दमा कम्पोज गर्ने छानेर, जस्तै अब फेरि मेरो अलिकति त्यो ऊ पनि छ, जसले जुन शब्द दियो त्यही गर्न सक्दिनँ म, आफूलाई छोएको शब्दहरू
टच गरेर
आफूलाई जुन शब्दले एकदम छुन्छ त्यसलाई चाहिँ मैले अहिले अरू, किनभने लिटरेचर भनेको त एउटै मान्छेले सृजना गरेर सबै कुराहरू हुँदैन, त्यो सबैतिरको आउनुपर्छ, फेरि अब जस्तै नेपाली आधुनिक सङ्गीतको विशेषता भनेको त्यसको लिटरेचर पनि हो, गीतमा भएको जुन काव्यात्मकता हो त्यो त्यसलाई चाहिँ ध्यान राखेर म चाहिँ अझै पनि त्यो काम कन्टिन्यू गर्नुपर्छ, किनभने लाइट अब गीतहरू त धेरै ठाउँमा बनाएका छन्, धेरैले बनाउँछन्, हामीले लिटरेचरलाई पनि महत्त्व दिनुपर्छ भन्ने हिसाबले चाहिँ अहिले मैले राम्रो गीत लेख्ने गीतकारहरू कहिलेकाहीँ इन्टरनेटमा खोजेर, कसैले सोर्स फोर्समा होइन, वर्डिङ मन पऱ्यो भने म त्यहीँबाट तान्छु,
चिनेको होस् नचिनेको होस्
त्यसको मतलब छैन, उसले राम्रो मलाई छोयो त्यो वर्डिङले भने स्वीकृति लिनुपर्ने मान्छे हुनुहुन्छ भने लिन्छु, जस्तै बैरागी दाईको बैरागी काइलाको एउटा गीत मैले नेपाली कविता .com देखेँ, तर त्यसको चाहिँ फेरि अचम्मको संस्मरण छ, त्यो गीत मैले कम्पोज गरेँ, औँलाहरू चाहिँ मेरो औँलाभरि सलाम कम्पोज गरेर पलिटीमा सुनाएँ, सबै चकित भयो, यो गीत त पहिल्यै सुनिसकेको कम्पोज भएको गीत नयाँ म्युजिकमा आयो, अनि त्यो भरे मेरो गुरुले नै कम्पोज गर्नुभएको रहेछ, जमानामा चलेको गीत रहेछ, त्यो दुर्भाग्यवश भनौँ के भनौँ, मैले चाहिँ त्यत्रो सङ्गत गर्दा पनि उहाँको मुखबाट त्यो सुनेको थिएन, पछि मैले आफूले कम्पोज गरिसकेको पछि पनि उहाँलाई नभनिकन, मैले कम्पोज गरेको छु नभनिकन म त्यो सुनौँ भनेर मैले सुनेँ, त्यो कोइन्सिडेन्ट पनि हो, राग थाट चाहिँ एउटै परेछ, रागको जुन चलन चाहिँ एउटै परेछ, तर मिल्दैन, उहाँले 6/8 गर्नुभएको छ, मैले 3/4 गरेको छु, त्यस्तो चाहिँ अब वर्डिङहरू चाहिँ खोज्दा, अनि पछि बैराग दाईलाई मैले क्वालिटीमा बोलाएँ, उहाँले आएर सुन्नुभयो त्यो गीत, र उहाँ एकदमै खुसी पनि हुनुभयो, त्यस्तो जस्तै उहाँ बैरागी, फेरि मैले त्यो अचम्म के छ भने बैरागी काइलाको गीत हो भनेर मैले गरेको होइन, होइन त्यो कम्पोज गर्दा पनि मलाई, किनभने त्यसको पहिलो लाइन देखेँ, नाम चाहिँ त्यहाँ त्यो पहिला त इन्टरनेटमा अहिले जस्तो युनिकोडको ऊ थिएन, स्क्वायर आयो त्यो मैले देखिनँ केही पनि, दुईवटा लाइन मात्रै देखेँ, यो भयानक राम्रो गीत छ भनेर त्यसलाई मैले, अनि जस्तै नेपाली कविता .com त विक्रम दाईले चलाउनुहुन्छ, म चिन्छु उहाँलाई राम्रोसँग, अनि विक्रम दाईलाई मेरो त्यो समस्या भनेपछि उहाँले त्यो फन्ड चाहिँ यसरी चेन्ज गर भने निकै अगाडिको कुरा आयो, फन्ड यसरी चेन्ज गर आउँछ भनेपछि, अनि मैले के को लागि पनि भनिनँ, भरे हेर्दा त भइरहेको काहीँ लागेको छ, अनि मैले झन् खुसीका साथ गरेँ, त्यस्ता घटनाहरू चाहिँ, जस्तै अब श्रवणको गीतहरू मैले, श्रवण मुकारुङका धेरै कविताहरूमा पनि मैले अहिले कम्पोजिसन गरिरहेको छु, जुन धेरै श्रोताहरूले सुन्नु पाउनु भएको छैन, अब पोलिटीमा चाहिँ धेरै लोकप्रिय भएको छ, पोलिटीमा आउनेहरू चाहिँ धेरैले मन पराउनुहुन्छ, त्यो म अहिले आउँदो एल्बममा म गरिरहेको छु। जस्तै श्रवणकै गीतहरू पनि मैले श्रवणले मलाई यो कम्पोज गर्दै भनेर कहिले पनि दिएको होइन, मैले मन्जु दाईका केही गीतहरू गरिरहेको छु, फतिमान दाईले पनि गाउनु भएको छ, मैले आफैले छानेको हुँ। त्यसमा सकभर चाहिँ म त्यो दबाब हुँदैन, किनभने आफैले छाने भने अब कसैले दिइहाल्यो भने मन राखिदिनुपर्ने हिसाबले चाहिँ कम्प्रोमाइज हुन्छ भन्ने हिसाबले त्यसमा जोगिएर अहिले चाहिँ जस अलिक दायरा चाहिँ फराकिलो गर्ने तर आफ्नै शैलीले गर्ने हिसाबले काम गरिरहेको छु।
सङ्गीत खै अब भनौँ न, हामीले बाहिरबाट हेर्दाखेरि कसरी सिर्जना हुन्छ होला जस्तो लाग्छ कि, कसरी सिर्जना हुन्छ सङ्गीत?
होइन, सङ्गीत अब रहस्य नै हो एउटा, किनभने जस्तै सङ्गीत रहस्य पनि हो र सङ्गीत मैले कहिलेकाहीँ भन्ने गरेको छु, कविता लेख्नु र सङ्गीत गर्नु एउटै कुरा हो। कविता सिर्जना भएको बारेमा पनि हामी फ्याक्टै व्याख्या गर्न सक्दैनौँ यो यसरी हुन्छ भनेर, हामीलाई कहाँ के कुराले क्लिक गर्छ र त्यो इन्डिभिजुअल व्यक्तिमा त्यो अभिव्यक्त गर्ने चाहिँ उसको जुन शैली के हो या उसको माध्यम के हो त्यो इन्डिभिजुअल व्यक्तिमा भर पर्दो रहेछ। सुरु सुरुमा म सङ्गीत गर्दैन थिएँ, कविता लेख्थेँ, म जस्तै हाई स्कुलमा पढ्दाखेरि कविता लेख्थेँ, त्यो बेलामा कविता लेख्दा मलाई एकदम सुस्केर आउँथ्यो कविता लेख्थेँ। पछि म्युजिक गर्दा पनि मलाई करिब करिब त्यस्तै खालको भयो, तर म्युजिकमा अलिकति फरक के छ भने कविता जस्तो भावनाले मात्रै काम गरेर म्युजिकमा हुँदैन, म्युजिक भनेको टेक्निकल साइड पनि हो, किनभने त्यसमा त्यसको कर्ड प्रोग्रेसन हुन्छ, त्यसको नोटहरूको रिलेसन हुन्छ, कसरी कहाँ जाने भन्ने रिलेसन हुन्छ, त्यो चाहिँ हामी त्यो त्यसको जुन एउटा जस्तै पृथ्वीले सूर्यलाई घुमे या ग्रहहरूले सूर्यलाई घुमे जस्तो कर्डहरूले नोटहरूले घुम्ने एउटा दायरा हुन्छ, त्योभन्दा बाहिर जान सकिँदैन, किनभने हामीले जस्तै सी मेजरमा बनिरहेको गीतलाई इमिडिएटली पुरा स्केल हामीले त्यसको तालमेल मिलाएर लग्यो भने सकिन्छ, तर इमिडिएटली हामीले सी शार्पमा लग्यौँ भने हामीलाई अड लाग्छ, हाम्रो कानले पचाउँदैन, अनि त्यसको रिलेटिभ नोटहरू रिलेटिभ कर्डहरू, त्यो कारणले चाहिँ यो चाहिँ अलिकति टेक्निकल पनि हो, अलिकति दिमाग पनि लगाउनुपर्छ, तर कम्पोज गर्ने बेलामा चाहिँ या सङ्गीत सिर्जना गर्ने बेलामा चाहिँ भावनाले बढी काम गर्छ, किनभने सिर्जना गर्दा म फलानु कर्ड लगाउँछु मलाई यसरी टेक्निकल बनाउँछु भनेर गऱ्यो भने त्यो धेरै प्राविधिक हुन्छ फेरि। त्यही भएर मेरो आफ्नो शैली चाहिँ के छ भने म कम्पोज गर्दा पहिला लिट्रेचर हेर्छु, यदि लिट्रेचर माथि गर्ने हो भने जस्तै गीत भने गीतलाई लिट्रेचर नै भनौँ, गीतमाथि गर्ने कम्पोज गर्ने हो भने त्यो गीतको भाव बुझ्नु पऱ्यो, त्यसले कुन सिचुएसन हो त्यो बुझ्नु पऱ्यो, होइन कहिलेकाहीँ इन्स्ट्रुमेन्टल हो भने अब के भन्न खोजेको इन्स्ट्रुमेन्टलले पनि, जस्तै मैले मेरो म धेरै शैलीको म्युजिक गर्छु, बच्चाहरूको गरेँ, त्यसपछि लिट्रेचर भनौँ नि लिरिक्स ओरिएन्टेड बच्चाहरूको गरेँ, ठुलोहरूकै गरेँ, त्यसपछि इन्स्ट्रुमेन्टल पनि गरेँ मैले, डकुमेन्ट्री फिल्महरू फिचर फिल्महरूकै पनि ब्याकग्राउन्ड म्युजिकहरू गर्छु, त्यो जस्तै ब्याकग्राउन्ड म्युजिक गर्दा त्यो सिनले मलाई सहयोग गर्छ, इन्स्ट्रुमेन्टल मैले कुनै गरेँ भने मेरो आफ्नो कल्चरल जुन ब्याकग्राउन्ड हो मेरो नेपालको सबै पार्टको, जस्तै मैले ल्यान्ड अफ इन्टोनेसन र ल्यान्ड अफ रेजोनेन्स भन्ने दुइटा एल्बम निकै पहिला कलेक्सन निकालेको थिएँ मैले, त्यो चाहिँ डकुमेन्ट्री फिल्महरूमा गरेको म्युजिकको कलेक्सन मैले गरेको थिएँ, त्यसमा मैले पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरदेखि दक्षिणसम्मको सबै लोकशैलीहरूको कलरलाई चलाएको छु, तर त्यो सिधै टिपेर कम्पोज गरेको होइन, त्यसको कलर मात्रै लिएको छु, रिदम कुनैमा रिदमको कलर लिएको छु, कुनैमा टोनको कलर लिएको छु, त्यसरी त्यो म्युजिक हो कि भनेर व्याख्या गर्ने कुरा चाहिँ, म्युजिक चाहिँ समग्रमा मैले बुझेको चाहिँ हामी आफूले भोग्दै आएको समाजको सबै कुराहरू मिसिएर एउटा कम्पोजर बनेको हुन्छ, त्यसैले त्यो कम्पोजर भनेको नै पुरा समाजको एउटा प्रतिनिधि हो यदि त्यसले सिरियसली काम गरेको छ भने, त्यसैले त्यो अब सङ्गीतलाई पार्टिकुलर यस यही हो भनेर व्याख्या गर्नुभन्दा नि पुरा समाजको, जस्तै लिट्रेचरलाई समाजको दर्पण भन्ने पहिलादेखि भनाइ छ, सङ्गीत पनि त्यही हो, हाम्रो पुरा समाजको एउटा छाया हो, त्यो छाया चाहिँ अब सबैले त्यो छायामा चाहिँ एकदम फेरि अब सङ्गीतकार नभइकन सङ्गीतको बारेमा चाहिँ के अरे सङ्गीत सृजना गर्नको लागि चाहिँ सबै कविले पनि सङ्गीत सृजना गर्छ भन्ने छैन, कति कविले गर्न सक्छन्, तर त्यो सृजना गर्ने भन्ने क्षमता चाहिँ त्यो भन्छ नि अब त्यो मैले कतिले चाहिँ अब गड गिफ्ट भन्छन्, म चाहिँ प्रकृतिले दिएको भन्छु। हामीले हाम्रो जन्मको बारेमा अनेक रहस्यहरू छन्, त्यसैले त्यो आफ्नो क्षमतामा भर पर्ने कुरा हो। अरू विधा जस्तै सङ्गीत पनि एउटा आफूलाई अभिव्यक्त गर्ने एउटा विधा हो।
अनि जस्तो कि एउटा उत्सुकता भनौँ न, अब मन लागेको नि जस्तो अब तपाईँले भन्नुभयो कि अब आफूलाई मलाई मनले छुने मनलाई छुएको शब्दहरू जोसुकैले लेखेको होस् होइन, आफूले त्यो मन दिन्छु र म सङ्गीत गर्छु भनेर भन्नुभयो होइन। अनि सङ्गीत सृजना गर्नुको लागि शब्द नभई हुँदैन कि बिना शब्द पनि धुन तपाईँ भनौँ न अब क्रिएट गर्नुहुन्छ र अनि त्यसको लागि शब्द पनि खोज्नुहुन्छ पछि?
गीतमा म प्रायः त्यस्तो गर्दिनँ, कुनै कुनै केसमा हुन्छ गरेको छु मैले, तर गीतमा चाहिँ म के हुन्छ भने गीतलाई गर्ने हो भने चाहिँ पहिले जस्तै मैले पहिला धुन गरेर त्यसमा त्यो चाहिँ दोहोरो कुरा हुन्छ। यदि मैले आफैले शब्द लेख्ने छ भने मैले कुन मुडको धुन बनाएको हुँ त्यो अनुसारको म शब्द लेख्न सक्छु, या त्यही धुन बुझ्ने कुनै अर्को लिरिसिस्ट छ अब गीतकार छ भने उसले बुझ्न सक्छ, किनभने त्यो मुड के हो त्यो बुझेर लेख्नु पऱ्यो, किनभने वर्ड र वर्डिङ र त्यसको तालमेल हुनु मिल्नु पऱ्यो। यो चाहिँ हाम्रो जस्तै हामीले अहिले सङ्गीतको कुरा गर्दा हामीले एउटा निश्चित एउटा दायराभित्रको सङ्गीतको कुरा गीत सङ्गीतको कुरा गरिरहेछौँ। अब मोजार्ट बिथोभेन बाख होइन, अहिले पनि अब वेस्टर्नमा सिम्फोनी म्युजिकहरू हुन्छ त्यसमा त शब्द हुँदैन, किनभने त्यो त त्यो चाहिँ त्यहाँको कल्चरबाट उठेको भयो, जस्तै चर्च म्युजिकदेखि लिएर धार्मिक त्यहाँको धार्मिक शैलीबाट आएको भयो। हाम्रो पनि त्यस्तो छ, रागहरूमा जस्तै इन्स्ट्रुमेन्टल हुन्छ रागमा कुनै शब्दै चाहिन्छ भन्ने जरुरी छैन, त्यसैले त्यो त्यसको शैली हेर्दा जस्तै गीतको शैली हेर्दा चाहिँ अब म आफूले काम गर्दा चाहिँ मैले प्रायः जस्तो पहिला लिट्रेचर नै हेर्छु गीतमाथिको सङ्गीत गर्दा चाहिँ, किनभने लिट्रेचर आफैमा एउटा उसले त्यही आफैले सङ्गीत बोकेर आएको हुन्छ,
धुन बोकेर आएको हुन्छ,
किनभने त्यो त्यो धुनलाई चाहिँ फेरि अब कतिपय गीतकारले त्यसलाई उल्टो अर्थ लिएर मेरै साथीहरूले पनि के गर्यो भने अब धुन बोकेर आएको हुन्छ अनि मैले नै लेखेर आएको छ नि भनेर, तर त्यही गीतकारले त्यो धुन देख्दैन नि, अर्को सङ्गीतकारै चाहिन्छ, त्यो धुन सुन्न सक्ने चाहिँ सङ्गीतकार हुनु पऱ्यो। गीतमै सङ्गीत छ आउँछ लेख्दाखेरि नै, तर त्यो सङ्गीतकारले मात्रै पत्तो पाउँछ अरूले पाउँदैन, त्यसै त्यो त्यो चाहिँ ज्ञानले त्यो सङ्गीतकारमा भएको विशेष क्षमताले उसले आफैले मात्रै थाहा पाउँछ। त्यसैले त्यो म चाहिँ दुइटै हिसाबले गर्दाखेरि चाहिँ जस्तै विदाउट लिरिक्स पनि सङ्गीत गर्नु ठिक हो, तर त्यसमा शब्द भर्दा त्यसमा गीत लेख्दा त्यो गीतकार त्यत्तिकै सक्षम हुनुपर्छ, धुन बुझ्ने हुनु पऱ्यो। र मैले के अरे गीत गर्दा पनि मैले त्यसको लिट्रेचरलाई त्यही हिसाबले बुझ्नु पऱ्यो।
मलाई लागेको नि आफूलाई जस्तो भनौँ न, म कहिलेकाहीँ अब प्रकृतिको नजिक जाँदाखेरि होइन एउटा राम्रो भनौँ न अब प्रकृतिको एकदम सुन्दर ठाउँमा पुग्दाखेरि हामीले अडियो म्युजिक गरेको गीतहरूको चाहिँ अब गुनगुनाउनु मन लाग्छ होइन, जस्तो गीत गाउनु मन लाग्छ, अचानक भनौँ न त्यस्तो एउटा आउँछ कि मलाई म आफूलाई चाहिँ तर म सङ्गीतकार त होइन नि, तर तपाईँ सङ्गीतकार भएको हुनाले त्यस्तो ठाउँमा तपाईँ पुग्नुभयो भने प्रकृतिले एउटा नयाँ किसिमको धुन दिन्छै दिएन तपाईँलाई?
मलाई त त्यो दाइले एकदम मेरो बाल्यकालको कुरा सम्झाइदिनु, म खोलामा गएर खोलाको छङ 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 भित्रमा सङ्गीत खोज्थेँ, त्यो त्यहाँ आफै त्यहाँ पनि सङ्गीत हुन्छ, त्यो आवाजभित्र पनि आवाजभित्र पनि सङ्गीत हुन्छ र शून्यताभित्र पनि सङ्गीत हुन्छ। जस्तै तपाईँ सुनसान जङ्गलमा पुग्नुभयो, सानो एउटा चरा करायो, या त्यो सुनसानभित्र पनि सङ्गीत भेटिन्छ, त्यो चाहिँ कसरी त्यसलाई त्यो छाम्ने, जस्तै सङ्गीतभित्र मौनताको पनि साइलेन्सको पनि ठाउँ स्पेस हुन्छ दिनुपर्छ, जस्तै हामीले त्यो धेरै कुराहरू चाहिँ अब त्यो सैद्धान्तिक कुराहरू पनि हुन्। मलाई चाहिँ त्यो प्रकृतिको छेउमा पुग्दा त त्यो जतिको सङ्गीत त अब प्रकृतिले जतिको मिठो राम्रो सृजना त कसैले पनि गरेको छैन अहिलेसम्म, किनभने तपाईँ फुलको रङ्गहरू हेर्नुहोस्, वनस्पतिको रङ्गहरू हेर्नुहोस्, पानीको बहाव हेर्नुहोस्, त्यो सबै प्रकृतिले दिएको चिजबाट हामीले अलिकति सिकेको मात्रै हो, सङ्गीत पनि त्यही हो। त्यसैले म प्रकृतिको छेउमा पुग्दा त मलाई झन् नयाँ नयाँ धुन आउँछ, हिमालको त्यो उचाइमा पुग्दा अर्कै खालको त्यो धुनको जुन नोटको उचाइ नोटको गहिराई जुन हुन्छ उचाइ र गहिराईको जुन त्यो स्पेस त्यसको फासला त्यसको जुन ग्याप हो त्यो दुइटैलाई एकदम गहिरो ढङ्गले महसुस गर्छु किनभने उचाइ पनि हुन्छ गहिराई पनि हुन्छ जस्तै हाई नोट पनि हुन्छ लो नोट पनि हुन्छ म त्यसरी रिलेट गरेर हेर्छु अब सम्म ठाउँमा जाँदा त्यसको फेरि सम्म ठाउँभित्रको पनि त्यसको लेयर हुन्छ सम्म ठाउँभित्र पनि समय सधैँ समय हुँदैन त्यसको लेयर हुन्छ त्यो लेयरबाट हेर्दा माथि देखिँदा क्षितिजमा देखिने सूर्य होस् या चन्द्रमा होस् त्योसँग रिलेट गरेर म प्रकृतिको छेउमा पुगेपछि सङ्गीत त स्वतः एकदम त्यसले झन् नयाँ नयाँ जुन त्यो हुन्छ नि त्यसको आयाम चाहिँ नयाँ खोलिन्छ आफ्नो दृष्टिकोणको आयामलाई चाहिँ नयाँ बनाउँछ
त्यही त अब भन्न यस्तो अघि तपाईँले भनिहाल्नुभयो सङ्गीतलाई मानिसले अब अहिले एउटा पेसाको रूपमा होइन जथाभावी अब अरू अरू देशको गीतहरूको म्युजिकहरू चोरेर पनि अब झारझुट पारे बनाएर गरेर गर्ने मान्छेहरू पनि अब यहाँ अहिले धेरै सुनिन्छ देखिन्छ चिनिन्छ नि होइन चिनिन्छ योभन्दा त एउटा बेग्लै किसिमको एउटा म आफै पनि पलिटीमा बसेँ मैले सुनेँ होइन कस्तो आनन्द लाग्यो मलाई अब हामी विदेशमा बस्ने मान्छेहरूलाई भनौँ न जस्तो अब यो खसखस डट कम अब हामी मस्ती यसको पाठकहरू श्रोताहरू विदेशमै छ धेरै होइन छ अनि अब मलाई धेरै साथीहरूले सोध्छन् कि सोध्छन् पलिटीको अब डिभिडीहरू अथवा भनौँ सिडीहरू हामीले कसरी पाउने तपाईँले अघि भन्नुभयो कि अब सब्सक्राइबरले मात्रै पाउने होइन बजारमा बिक्रीमा जाँदैन भन्ने कुरा जुन भन्नुभयो नि अब हामी विदेशमा बस्ने मान्छेले कसरी पाउने त्यसलाई
प्रयत्न चाहिँ के हुँदैछ भने जस्तै अब अहिले अहिले त अब जमाना नै प्रविधिको जमाना भयो इन्टरनेट थ्रुबाट हामीले डाउनलोड गर्न सक्छौँ तर हाम्रो दुर्भाग्य के छ भने नेपालमा जस्तै पेपाललाई या क्रेडिट कार्डलाई नेपालमा न ल छ न बाहिरको मान्छेहरूले विश्वास गर्छ त्यही भएर त्यो विश्वसनीयता नहुन्जेल चाहिँ हामीले अब त्यो इन्टरनेट थ्रु चाहिँ हामीले त्यति प्रभावशाली नहोला प्रयत्न त गरिरहेछौँ त्यो पनि तर अब जस्तै मानिलिउँ तपाईँ कोलोराडोमा बस्नुहुन्छ भने त्यहाँको 10 मेम्बर हुनुभयो भने हामीलाई यहाँबाट 10 सिडी पठाउँदा त एउटै प्याकेज हुन्छ त्यहाँ नजिकै त्यस्तो चाहिँ अब थाहा छैन त्यो वर्कआउट चाहिँ फेरि मेरो त्यो मेरो क्षेत्र पर्दैन किनभने म चाहिँ फेरि म्युजिकको म्यानेज म्युजिक म्युजिसियनहरूको ग्रुपलाई म्यानेज गरिदिने र आफ्नो क्रिएसनमा लाग्ने मात्रै किनभने मैले त्यसमा हात हालेँ भने म फेरि म आफ्नो कामतिर
तपाईँको क्षेत्र होइन
मेरो भएन बाहिर बस्नेहरूको लागि चाहिँ केही न केही उपाय त जस्तै अब नेपालको अवस्था नै सधैँ यही रहँदैन होला जस्तै अहिले नयाँ संविधान बन्दैछ अब साइबर ल पनि आउला तर भयो भने चाहिँ अहिलेको जमानामा सबभन्दा सजिलो चाहिँ इन्टरनेटको थ्रुबाटै डाउनलोड गर्ने सिस्टम बस्यो भने
सब्सक्राइब गर्यो
सजिलो भयो त्यो चाहिँ त्यसमा भनौँ न चलन चल्तीमा अहिले संसारमा चलेको रेटमा गीतहरू राख्ने सब्सक्राइब गर्नु मिल्ने गरी त्यसरी गर्न सके राम्रो हुन्थ्यो तर अहिले अहिलेकोलाई चाहिँ हामीले अब जस्तै सिडी निकाल्छौँ अब यहाँ आफन्त हुनेहरूले कलेक्सन गरेर 3-4 महिनाको एकैचोटि लाँदा पनि भयो त्यो त्यो चाहिँ अब सल्लाह गर्दैछ अहिले बाहिर बस्नेको लागि के गर्ने भनेर मैले अस्ति पनि अफिसमा कुरा उठाएँ ल बाहिर विदेशमा बस्ने तपाईँको मेम्बर भयो अरे पोलिटीको उसले सिडी चाह्यो मेम्बर बनेपछि टिकटमा 50% छुट छ उहाँको आफन्त कोही नेपालमा बसेको हुनुहुन्छ उहाँ रेगुलर आउनुहुन्छ त्यो त एउटा सल्भ भयो तर त्यो सिडी पुऱ्याउने चाहिँ व्यवस्था के हुन्छ भन्दा अब त्यो हेर्नुपर्छ त्यसमा जस्तै अब
युपिएसको चार्ज एड गर्ने
त्यो चाहिँ अब त्यही त्यो गऱ्यो भने
अरू त्योभन्दा रिलायबल सोर्सहरू केही छैन
त्यसरी चाहिँ गर्न सकिन्छ किनभने हामीले अहिले पनि जस्तै बाहिरबाट डिमान्ड नै भयो भने त हामीले 10-12 कपी 2-4 कपी पनि हामीले पठाइरहेको छौँ अहिले पनि हामीले निकालेको जस्तै मेरै एल्बम भयो पला पला भयो नेपथ्यकै भयो अरू पनि पठाउने चलन छ त्यो चाहिँ हामीले गरिरहेको छौँ अहिले पनि
मेरो त करिब करिब प्रश्नहरू भन्नु जान्न खोजेको कुराहरू सकियो होइन तपाईँको आफ्नो भनौँ न केही त्यस्तो कुराहरू छ जुन कुरा के भनौँ न अब खसखसको माध्यमबाट पाठकहरूलाई जाओस् पाठकहरूले बुझुन् थाहा पाउन् भन्ने खालको त्यस्तो कुनै छुटेको कुराहरू के छ
त्यस्तो खासै त केही छैन तर अब हामी मलाई चाहिँ जस्तै अब लामो समयदेखि यो सङ्गीतको साहित्यको फिल्डमा लागेर काम गरेको हुनाले चाहिँ जहाँ भए पनि नेपालीहरू जहाँ बसे पनि आफ्नो जुन पन हो त्यो आफ्नो पनलाई चाहिँ जोगाएर राखौँ आफ्नोपन जोगाउनु भनेको एकदम ट्रेडिसनल भएर एकदम हामी मोडर्न नै हुनु हुँदैन भनेको होइन, आफ्नो कुरालाई मोडिफाई गर्दै जाने हो। मोडर्न हुनुको अर्थ अरूको कुरा अडप्ट गर्ने होइन, आफ्नो कुरालाई चाहिँ देखाउने हो। जस्तै म्युजिक पनि त्यही हो, अहिले त्यहाँ बाहिर सारङ्गी बजिरहेछ, अब हाम्रो दयनीय अवस्थामा हामी पुगेका छौँ। जस्तै हाम्रो सारङ्गी अहिले गाउँ छोडेर सहरका गल्लीहरूमा टुरिस्ट प्लेसमा मात्रै आएर बसेका छन्, किनभने हाम्रो सोसाइटीले उसलाई सर्भाइभ गर्ने ठाउँ दिएन, हाम्रो सरकारले उसलाई सर्भाइभ गर्ने ठाउँ दिएन। जस्तै अरू विकसित देशहरूमा हामीले हेऱ्यौँ भने आफ्नो लोक संस्कृति आफ्नो पहिचानका जुन कुराहरू छन्, हाम्रा यति झन् हामी त एथनिकल हिसाबले पनि हामी यति धेरै धनी छौँ, यति धेरै जात जातिहरू छौँ, यति धेरै विविधता छ, त्यो सबै विविधतालाई जोगाउनको लागि चाहिँ जहाँ बसेको नेपालीले भए पनि कमसेकम दिनको एक घन्टा नसके भने दिनको एक मिनट चाहिँ सोचौँ, त्यही भन्न चाहन्छु।
धन्यवाद भाइ।
हस् धन्यवाद।